नमस्कार। सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्जमा कार्यक्रम रेटिघुमी लिएर सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द उपस्थित भएका छौँ। कार्यक्रममा तपाईँलाई स्वागत छ। श्रोताबिन, यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, कार्यक्रम रेटिघुमीमा हामी विशेष गरी अप्रवासीहरूको अवस्था के रहेको छ भन्ने विषयमा कुराकानी गर्नका सँगै यो क्षेत्रसित आबद्ध भएका विभिन्न सङ्घ संस्थाहरूले मानव ओसार प्रसार विरुद्ध कसरी काम गरिरहेका छन् भन्ने विषयमा पनि कार्यक्रम रेटिघुमी केन्द्रित रहने गर्दछ। यसै सन्दर्भमा कार्यक्रम रेटिघुमीमा आज हाम्रा सहकर्मी साथी अरुण चन्दले महाकाली नगरपालिकामा रहेका विभिन्न सङ्घ संस्थासित आबद्ध भएका व्यक्तिहरूसित कुराकानी गर्नुभएको छ। आज कार्यक्रम उहाँसँग गरेको कुराकानीमा केन्द्रित रहनेछ। अब लागौँ उहाँले गर्नुभएको यो कुराकानी।
तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
अनि तपाईँको परिचय?
मेरो नाम चाहिँ खिमा चन्द, मेरो यो ठेगाना चाहिँ महाकाली नगरपालिका वडा नम्बर 4 र यो म मानव बेचबिखन यो नियन्त्रण समितिको सदस्य।
अनि यसको सदस्य हुनुहुन्छ, कसरी काम गरिराख्नु भएको छ?
अब अहिले चाहिँ हाम्रो यो स्थानीय निकाय भइसके पश्चात हाम्रो जुन यो अहिले नयाँ समिति गठन भएको छ, यसलाई हामीले पहिला चाहिँ 2060 सालमा हामीले चाहिँ यो माइती नेपालकै एउटा शाखाको रूपमा यहाँ हामीले एउटा सुरक्षा समिति भन्ने चाहिँ हामीले एउटा गठन गरेका थियौँ। त्यसमा चाहिँ हामीले अब विभिन्न यो भेगका महिलाहरू चाहिँ बेचिएका महिलाहरूलाई चाहिँ यो खुला सिमानाको हिसाबले चाहिँ बाहिर गएका र बेचिएका महिलाहरूलाई र घरेलु हिंसामा परेका महिलाहरूलाई हामीले सुरक्षा गरेर चाहिँ एउटा आवधिक गृहमा चाहिँ पुर्याउने काम गरेका थियौँ। र तत्पश्चात अहिले चाहिँ अब झनै सजिलो, अब अहिले यो महाकाली नगरपालिकामा अहिले यो समिति गठन भए पश्चात हामीले महिलाहरूका अब जति पनि पीडाहरू छन्, महिलाहरूले घरेलु हिंसामा परेका महिलाहरू, बेचबिखनमा परेका महिलाहरूलाई हामीले चाहिँ एकदम सेवा दिने गरेका छौँ।
कसरी सेवा दिइराख्नु भएको छ?
अब उनीहरूलाई चाहिँ हामीले एउटा अब विभिन्न तालिमहरू मार्फत र उनीहरूलाई तालिम मार्फत र उनीहरूलाई चाहिँ एउटा सचेतनामूलक कार्यक्रमहरू गरेर यो
तालिमहरू र सचेतनामूलक कार्यक्रमहरू गरेर भन्नुभएको छ। कस्तो किसिमको तालिम दिनुहुन्छ या कसरी सचेतना फैलाइराख्नु भएको छ?
अब जस्तै भर्खरै हाम्रो अहिले यो एउटा अगरबत्ती बनाउने तालिम भएको छ, यसमा अब हामीले पीडित महिलाहरूलाई, द्वन्द पीडित महिलाहरूलाई र त्यसमा घरेलु हिंसामा परेका महिलाहरूलाई र विशेष त्यो यिनीहरू क्राइटेरिया नै छुट्याएर हामीले उनीहरूलाई चाहिँ यसमा चाहिँ आकर्षित गरेका र विभिन्न सिपमूलक कार्यक्रमहरू गरेर उनीहरूले एउटा आफ्नो आय आर्जन गर्न सकुन् भन्ने हाम्रो चाहिँ उद्देश्य रहेको छ।
आय आर्जन गरिसकेपछि उहाँहरू आत्मनिर्भर बन्नुभयो भनेपछि चाहिँ अरू ठाउँमा काम गर्न चाहँदैनन् र जोखिममा पनि कम पर्छन् भन्ने भनाइ हो?
हजुर, एकदम।
अनि अहिले चाहिँ अब जसरी वैदेशिक रोजगारीमा पनि गइराखेका छन् विभिन्न मानिसहरू, भारतको बाटो भएर बढी गइराखेका छन्, अनि भूकम्प प्रभावित क्षेत्रहरूबाट यही नाका भएर गड्डा चौकी नाका या दोधारा चाँदनी भएर चाहिँ जाने क्रम पनि बढ्दो छ। योलाई चाहिँ न्यूनीकरण गर्न तपाईँहरूको प्रयास चाहिँ के छ?
हाम्रो प्रयास चाहिँ अब यसमा चाहिँ उनीहरू अब विभिन्न आर्थिक अथवा यो समस्याले गर्दा, घरको अब गरिबीले गर्दा उनीहरू अब बाहिर जाने गरेका छन् र यसमा उनीहरू नै मात्रै होइन एउटा विभिन्न ठुल्ठुलो जनशक्ति पनि गइरहेको छ। हामी समक्ष छ यो कुराहरू। अब युवाहरू वैदेशिक रोजगारमा जाने गरेका छन्। अब हामीलाई के लाग्छ भने यो नगरपालिकामा जुन हाम्रो यो समिति गठन भएको छ, यो नगरपालिकाले पहल गर्नुपर्छ हाम्रो यो भेगको लागि कि अब नगरपालिकामा आउने जुन बजेट छ त्यो बजेट मार्फत उसले चाहिँ विभिन्न युवाहरूका लागि, यस्ता चाहिँ महिलाहरूका लागि एउटा चाहिँ सिपमूलक कार्यक्रमहरू ल्याएर यो समिति मार्फत कार्यक्रम गरोस् अनि उनीहरूलाई चाहिँ त्यो वैदेशिक रोजगारीमा जुन प्रलोभन छ त्यसबाट चाहिँ उनी वञ्चित हो भएर आफ्नै क्षेत्रमा चाहिँ यहाँ आय आर्जन गरून्, सिपमूलक कार्यक्रमहरू गरेर चाहिँ उनले कार्य गरेर यतै कुनै व्यवसाय गरेर आफ्नै ठाउँमा बस्नुपर्छ भन्ने हामीलाई लागेको छ।
अनि एउटा हाम्रो सोचाइ चाहिँ के छ भनेपछि, हामी मानव बेचबिखन भन्ने बित्तिकै महिलाहरूलाई यौन प्रजननका लागि भारतमा बिक्री गरिन्छ भन्ने सोचाइ छ। तर अहिले भारतमा मात्रै नभएर नेपालभित्रै पनि हाम्रै गाउँठाउँमा पनि मानव बेचबिखन हुन थालिसकेका छन्। पहिले यो अवस्था न्यून थियो भनेपछि अहिले चाहिँ धेरै घटनाहरू बाहिर आइराखेका छन्। अब तपाईँहरू भन्नुहुन्छ हामी सचेतनामूलक कार्यक्रम गरिराखेका छौँ, जनचेतना जगाइराखेका छौँ भनेर, यो त घट्नुको साटो बढ्दो अवस्था देखाइराखेको जस्तो लाग्दैन?
अब यसका लागि त एउटा राज्य पक्षले है, अब एउटा देशले नै यसका लागि त एउटा क्राइटेरिया नै बनाउनु पर्छ भन्ने मलाई हामीलाई लाग्छ। किनभने देशमा यो कतिपय अब यो होटल लाइनहरू छन्, हाम्रो रेस्टुरेन्टहरू छन्, त्यसमा अब महिलाहरू अब यो गरिबीकै कारणले जुन पनि कुरा छ, अब यो अप्ठ्यारो अवस्था भनेको गरिबीले सिर्जना गरेको छ र अब चेतना नभएको र अशिक्षा कारणले पनि, अब त्यसका लागि हामीले शिक्षा चाहिँ शैक्षिक कार्यक्रमहरू गर्नु पर्यो, उनीहरूलाई शिक्षित बनाउनु पर्यो र बालबालिकाहरूलाई पनि यस्तो चाहिँ यो होटल लाइनमा अथवा यो रेस्टुरेन्टहरूमा चाहिँ लगाउनु भएन, उनीहरूको अधिकारको चाहिँ हामीले प्रत्याभूति चाहिँ सरकारले चाहिँ लिनुपर्छ भन्ने कुरा हामीलाई लाग्छ।
अनि त्यसै कुरालाई म जोड दिएर के भन्न चाहन्छु भनेपछि, जसरी मानव बेचबिखन भन्ने बित्तिकै अहिले महिला भनेर बढी बुझ्ने गरिन्छ, पहिलेदेखि महिलाहरू बेचबिखनमा पर्ने गरे, तर अहिले महिला मात्रै होइनन्, बालबालिकाहरू र अन्य मानव जाति नै बेचबिखन हुन थालेको अवस्था छ। र यौन प्रजननका लागि मात्रै नभएर अङ्ग प्रत्यारोपण जस्ता कुराहरू आइराखेका छन्। मान्छेको किडनी निकालेर बेचिदिने, अर्को ठाउँमा बेचिदिने, हामी हस्पिटल जान्छौँ, हस्पिटल गइसकेपछि हाम्रो एउटा किडनी निकालेको पत्तै हुँदैन, त्यो चाहिँ अर्को ठाउँमा बेचिदिएको हुन्छ। हो, यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि तपाईँहरूको भूमिका चाहिँ के हुन्छ? हाम्रो गाउँठाउँमा हामीले चाहिँ के गर्न सक्छौँ? सरकारको भूमिका होला, आफ्नो ठाउँमा होला, तर हामीले आफूले चाहिँ के गर्न सक्छौँ?
हामीले चाहिँ अब यसका लागि जनचेतनात्मक कार्यक्रमहरू
भन्नाले कसरी,
अब उनीहरूलाई एउटा हामीले अब राम्रै प्रशिक्षकहरू ल्याएर, अब जसरी अब यो किडनीको कुरा आयो, अब कुनै प्रशिक्षक राम्रो डक्टरहरूले ल्याएर नै हामीले एउटा युवाहरूको लागि अथवा महिलाहरूको लागि यहाँ अनि नगरपालिकाको सहयोगमा अथवा यो विभिन्न सङ्घ संस्थाहरूलाई सबैलाई यो भेगका सम्पूर्ण सङ्घ संस्थाहरूलाई चाहिँ एक ठाउँमा हामीले भेला गराएर र सम्पूर्ण के अरे यो यसमा सरोकारवाला व्यक्तिहरूलाई राखेर चाहिँ यो यस्तो है, यो चाहिँ हामीले यस्तो गर्नु दिनुहुन्न है भनेर चाहिँ हामीले जनचेतनामूलक कार्यक्रम गरेर यसलाई न्यूनीकरण गर्न सकिन्छ।
अब चाहिँ तपाईँहरूको पहल चाहिँ कसरी अगाडि बढ्नेछ त?
अब हाम्रो यो बेचबिखन हामीले मानव बेचबिखन सम्बन्धी जुन यो समिति गठन गरेका छौँ, यसको अब कार्यकाल कति छ अब यसलाई हेर्छौँ हामी। अनि यो समिति हाम्रो रहेता अथवा नरहेता पनि हामीहरूले आफ्नै भेगको लागि, आफ्नै क्षेत्रको लागि विभिन्न अब यो उसरी पनि हामीले भन्ने गरेका छौँ, भन्ने गरेका होइन हेरेका छौँ। हाम्रो राष्ट्र यो के भन्छ नि, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृति अथवा यो विभिन्न प्राकृतिक सम्पदाको धनी राष्ट्र हो। अनि यसलाई हामीले कसरी परिचालित गर्नुपर्छ र यसमा राज्यको भूमिका के हुन्छ, अब अहिले त हाम्रो राष्ट्र चाहिँ संहितामा गइसकेको छ, अब यसलाई चाहिँ सबैले चाहिँ सबै ठाउँबाट सम्पूर्ण पुरै जिल्लाहरू हाम्रो 77 जिल्लाबाट चाहिँ यो सिमाना खुला सिमानामा हाम्रो अब उसरी पनि हाम्रो भारतसँग जोडिएको सिमानाहरू छन् त्यो खुला सिमानामा हामीले चाहिँ कसरी हामीले यसलाई नियन्त्रण गर्न सकिन्छ, त्यहाँ पोस्टहरू राखेर हुन्छ कि त्यहाँ महिलाहरूकोलाई एउटा के भन्छ नि रोजगार दिएर हुन्छ कि यो क्षेत्रबाट पनि त्यहाँ हामीले आफ्नो आफ्नो त्यो खुला सिमानामा चाहिँ योभन्दा अगाडि पनि हामीले यसको लागि पहल गर्ने कुरा गरेका छौँ र अब यसमा चाहिँ हाम्रो अब यो स्थानीय निकायले विशेष चाहिँ भूमिका खेलिदिनुपर्छ भन्ने हाम्रो मान्यता छ।
हजुर, तपाईँले भन्नुभएको छ अब चाहिँ यो समिति रहेसम्म हामीले काम गरिराखेका छौँ भन्नुभयो, अझै पनि गर्छौँ भनेर भन्नुभयो, तर पहिले चाहिँ केन्द्रीकृत शासन प्रणाली थियो, केन्द्रबाट योजनाहरू आउने गर्थे र त्यतैबाट चाहिँ सरकारले यस्तो गरेन उस्तो गरेन भनेर हामीले भन्ने ठाउँ थियो, तर अब त बस्ती स्तरबाट योजनाहरू आउन थालेका छन्। हो, यसमा यहाँहरूको भूमिका महत्त्वपूर्ण हुन्छ जस्तो लाग्दैन?
अब चाहिँ
स्थानीय निकाय सञ्चालन गर्नका लागि अब हामीहरूका योजनाहरू नै त्यहाँ स्थानीय निकायमा जाने हुन्, हो त्यस्तो ठाउँमा चाहिँ अब तपाईँहरूका योजनाहरू चाहिँ कसरी अगाडि बढ्छन् त्यो कुरा म
सरको भनाइमा म एकदम सहमत। र यो हामीले जतिखेर हामीले यो स्थापना यो गठन गरेका थियौँ समिति, यो अहिलेको होइन पहिलाको, र त्यतिखेर पनि हामीले यो आफ्नै पहलबाट हामीले यो हामीलाई कुनैले चाहिँ सहयोग गरेको पनि थिएन, हामीले आफ्नै पहलबाट हामीले विभिन्न बेचेको केटीहरूलाई चाहिँ महिलाहरूलाई चाहिँ यहाँ हामीले यो आवेदी ग्रहमा पठाएका थियौँ र त्यतिखेरबाट पनि हामीले घरेलु हिंसामा परेका महिलाहरू मदिरा सेवन गरेर कुटेको कुटाई पिटाईमा अब त्यो खेपिरहेका महिलाहरूलाई पनि हामीले एकदम उहाँहरूलाई सहयोग गरेका थियौँ, हामीले सम्बन्धित निकायमा चाहिँ हामीले पठाउने काम गरेका थियौँ र अब थप हामीलाई के भयो भने स्थानीय निकाय अब अहिले चाहिँ विभिन्न बस्ती बस्तीबाट हाम्रो जुन योजना तर्जुमा आइरहेका छन् हामीले त्यो योजनामा हामीले हाम्रो पहल हुनुपर्छ र त्यस्ता बस्ती बस्तीबाट महिला बस्ती बस्तीबाट महिलाहरूलाई जुन हामीले सूचना ट्रान्स गरेर र त्यो कार्यक्रममा जुन दिन हाम्रो योजना छनौट हुन्छ त्यो छनौट योजना छनौट भएको दिन हामीले सम्पूर्णलाई चाहिँ हामीले त्यहाँ हामीले चाहिँ उपस्थित गराउनुपर्छ र उनीहरूका आवाज हामीले यहाँसम्म पुर्याउने, उनीहरूलाई के समस्या छ त, उनीहरू कहाँसम्म उनीहरू पीडित छन् र ती महिलाहरूलाई विशेष गरी ती पीडित महिलाहरूलाई नै हामीले यसमा चाहिँ यो ल्याएर अनि उनीहरूकै भनाइअनुसार नै हामीले यो कार्यक्रम सञ्चालन
पीडितहरू चाहिँ जनचेतनाका कमीका कारण चाहिँ उहाँहरू पीडित हुनुभयो,
हजुर,
उहाँहरूलाई थाहा हुन्न के कुरा राम्रो हो के कुरा नराम्रो हो भन्ने कुराहरू त्यति उहाँहरूले सचेत हुनुहुन्न त्यो सम्बन्धीमा. अब त्यसमा सचेत गराउने कुरा चाहिँ तपाईँको र तपाईँ अब हाम्रै हो भनौँ, अब हामी जो स्थानीय स्तरमा अब समाजसेवी छौँ, हाम्रो योजना चाहिँ हामीहरूले ल्याउनुपर्छ जस्तो लाग्दैन. अब उहाँहरूको योजना, उहाँहरूलाई के दुःख अप्ठ्यारो परेको छ ती कुराहरूलाई समावेश गरेर योजनाहरू बनाउने काम चाहिँ हाम्रो हो जस्तो लाग्दैन.
लाग्छ सर, लाग्छ. किनभने अब ती महिलाहरू, हजुरले भन्नुभयो, ती पीडित महिलाहरू जुन छन् उनीहरूलाई त अचेतनाको कमीले नै तिनी पीडित भएका हुन् भन्ने कुरा. हामी त्यो बस्तीमा गएर, हामीलाई योभन्दा अगाडि पनि हामीले उनीहरूका दुःख वेदना त हामीले थाहा छ, हामीलाई यो महिला पीडित हो भनेर हामीलाई थाहा छ. कतिपय उनीहरूका केसहरू छन् हामीसँग, अनि त्यो आधारमा पनि हामी जान्छौँ र उनीहरूकै गाउँ गाउँ बस्ती बजे त्यो टोल टोलमा गएर नै हामी त्यो त्यस्ता महिलाहरूलाई हामी पत्ता लगाउँछौँ. पत्ता लगाएर नै उहाँ महिलाहरूलाई हामी समावेश गराउँछौँ,
योजनाहरू बनाउनुहुन्छ र यसलाई न्यूनीकरण गर्न अबका दिनहरूमा चाहिँ अहिलेसम्म जे जस्तो भए पनि अब चाहिँ महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ.
एकदम एकदम सर.
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद.
हजुरलाई पनि धन्यवाद. मलाई चाहिँ यो भेगबाट अनि यो के अरे हाम्रो यो समितिबाट मलाई बोल्ने मौका दिनुभएको म धेरै धेरै चाहिँ आभार व्यक्त गर्दछु. धन्यवाद.
आदरणीय श्रोताबिन, यसै क्रममा मसँग एकजना अर्का म्याडम हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. यहाँलाई कार्यक्रममा स्वागत छ.
धन्यवाद.
अनि यहाँको परिचय?
मेरो नाम ईश्वरी सिंह, म महाकाली नगरपालिका वडा नम्बर 4 बस्छु. म महिला तथा बालबालिका कार्यालयको सामाजिक परिचालिका पनि हो. यसै अन्तर्गत हाम्रो महाकाली नगरपालिका अन्तर्गत मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी समितिको सल्लाहकार सदस्य पनि रहेको छु.
के गर्दै हुनुहुन्छ नि? सल्लाहकार सदस्य पनि रहेको छु भनेर भन्नुभएको छ.
सल्लाहकार सदस्यमा रहेर अहिलेसम्म हाम्रो माइती नेपालले मानव बेचबिखनमा परेका प्रभावित महिला दिदीबहिनीहरूलाई सहयोग पुर्याइरहेको छ. र
कसरी सहयोग पुगाइराख्नु भएको छ?
हाम्रो यो कार्य समिति पनि छ, यहाँ 13 5 सल्लाहकार समिति छ. त्यसमा हाम्रो 1-10 नम्बर वडामासम्म रहेका हाम्रा विभिन्न कुनाकाप्चामा रहेका समुदायमा गएर के मानव बेचबिखन तथा नियन्त्रण सम्बन्धी चेतनामूलक सडक नाटकहरू देखाउने, छलफल कार्यक्रमहरू गर्ने, अरू अन्तर्क्रियाहरू गर्ने, सीमाको क्षेत्रमा गएर 15 दिने एउटा सोधपुछ कार्यक्रमको सीमा गस्तीको कार्यक्रम पनि गरेका छौँ.
तपाईँले भन्नुभयो सीमामा गएर सोधपुछ कार्यक्रम पनि 15 दिनमा गर्छौँ भनेर. जबसम्म चाहिँ हामी गाउँ बस्तीबाट सचेत गराउन सक्दैनौँ, प्रत्येक मानिसलाई हामी जोखिममा पर्न सक्छौँ, हामी बेचबिखनमा पर्न सक्छौँ भनेर सचेत गराउनौँ, तबसम्म सीमामा गएर सोधपुछ गर्नुको केही अर्थ छ जस्तो लाग्छ?
हजुरले भनेको पनि ठिक छ. त्यसमा हामीले गाउँ गाउँमा टोल टोलमा पनि यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ, माइती नेपालको सहयोगमा हामीले सञ्चालन गरिरहेका छौँ. र त्यसको साथसाथै हाम्रो कार्य समितिबाट 5 इलाका प्रहरीका कार्यालयबाट हामीले 5-6 गरेर 15 दिनमा केही नभए हाम्रो एउटा सुरुवात हो. यो सुरुवातमा किनकि फरक हुनसक्छ, सोधपुछ कार्यक्रममा हाम्रो आउने जाने मान्छेहरूलाई सुरुवात हामीले सुरुवात गर्यौँ भने भोलिको दिनमा हामीलाई प्रभावकारी हुनसक्छ. भोलिको दिनमा
सोधपुछ गर्ने पक्षमै हुनुहुन्छ या अब हामीले चाहिँ गाउँघरमै गएर सचेत बनाउनु पर्छ भन्ने कुरामा छुट दिनुहुन्छ?
हाम्रो गाउँघरमा घर 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 दैलो भन्दा पनि हुन्छ, 1-10 हामीले घर दैलो गाउँ समाजबाट यो कुराहरूलाई हामीले बिस्तारै न्यूनीकरण गर्ने हो. त्यसपछि सीमा क्षेत्रमा गएर पनि हामीले यसलाई व्यवस्थित गर्ने, निरन्तरता दिने भन्ने कुरामा हामी जोड दिएका छौँ.
भन्नाले कसरी योजना बनाइराख्नु भएको छ?
योजना चाहिँ हाम्रो नगर समितिले योजना बनाएको छ. प्रत्येक वडाहरूमा गएर समिति गठन गर्ने, यस्तो प्रभावित क्षेत्रहरूलाई हामीले छनौट गर्ने, त्यहाँ कार्यक्रम राख्ने, यहाँका समन्वय एउटा यहाँका सम्पूर्ण संस्थाहरूसँग समन्वय गर्ने, प्रत्येक वडा अध्यक्ष सदस्य प्रत्येक टोल टोलमा गएर हामीले यसको सम्पूर्ण प्रभावित व्यक्तिहरू कहाँ हुनुहुन्छ, कस्तो समुदायले हामीले कस्तो व्यक्तिले हामीले कस्तो तालिम दिनुपर्छ, कस्तो सिपको योजना गर्नुपर्छ र कसरी यसलाई अगाडि बढाउने भन्ने सम्बन्धमा पनि हाम्रो नगरसँग पनि समन्वय रहेर माइती नेपालसँग पनि हाम्रो समन्वय
कसरी अगाडि बढाउनुहुन्छ? नगरपालिकासँग समन्वय गरेर
नगरपालिकासँग समन्वय गरेर हाम्रो यो सीमा क्षेत्रमा पनि यो 15 दिने जुन गस्तीको कार्यक्रम छ त्यसलाई पनि अगाडि बढाउने र हाम्रो बिट राख्ने कुरा पनि हाम्रो चलिरहेको छ. झोलुङ्गे पुल महाकाली नगरपालिकाको झोलुङ्गेबारी र सीमा क्षेत्रमा पनि हामीले माग गरेको त 2-3 ठाउँमा छ तर एक ठाउँमा अहिले चाहिँ हामीले बिट राख्ने भन्ने कुरा पनि हाम्रो नगरपालिकाको कार्यालयबाट पनि पहल हुन गइरहेको छ. र यस्ता प्रभावित महिला दिदीबहिनीहरूलाई पनि हाम्रो जसरी 7 हाम्रो अगरबत्ती तालिम सञ्चालन गरिरहेका छौँ, यो अगरबत्ती तालिममा पनि उहाँहरूलाई मेसिन हुन्छ कि कसरी हुन्छ हाम्रो नगरपालिकाको बजेटबाट पनि हामीले पहल गर्न गइरहेका छौँ. यसको बजेटको लागि पनि यसमा कि महिला दिदीबहिनीहरूलाई राहत पुग्ने गरी जसरी मसिन खरिद भनौँ यस्ता चिजहरूको लागि पनि पहल गरेका छौँ र वडावडामा चेतनामूलक कार्यक्रम गर्नुको लागि पनि नगरपालिकाबाट हाम्रो पहल हुन गइरहेको छ.
अनि जसरी यो आज यो अगरबत्ती तालिम सम्पन्न भएको छ, योभन्दा अगाडि पनि तपाईँहरूले सिपमूलक तालिमहरू दिनुभएको थियो?
हजुर, अब यो माइती नेपालको सहयोगमा त अहिले पहिलो नै भन्नुपर्छ यसलाई होइन।
अनि यसले चाहिँ मानव बेचबिखनमा कसरी चाहिँ न्यूनीकरण गर्छ जस्तो लाग्यो त तपाईँलाई?
मलाई के लाग्छ भने सबभन्दा पहिला उहाँहरूलाई जो छनौट गरेर वडादेखि नै हामी वडा अध्यक्ष सदस्यहरू हामी सम्पूर्ण साथीहरू मिलेर छनौट गरिएको अवस्था हो र उहाँहरूले आफूमा भएको शिवलाई प्रयोग गर्नुहुन्छ, व्यवहारमा उतार्नुहुन्छ। उहाँहरूलाई हामीले पनि नगरपालिकाबाट पनि सक्दो सपोर्ट गर्नेछौँ र उहाँहरूले सबभन्दा पहिला आफ्नो व्यवहारलाई परिवर्तन गरेर आफूले सिकेको सिपलाई व्यवहारता देखाउने आयामूलक कामहरू गरेर उहाँहरूले देखायो भनेपछि उहाँहरूको हौसला बढ्छ। सबभन्दा पहिला मलाई सहयोग गर्ने, मलाई पनि सहयोग गर्ने मान्छे रहेछन् भन्ने पनि एउटा सहानुभूति पनि हुन्छ, आशा हुन्छ, आत्मबल बढ्छ होइन। त्यसपछि उहाँको आय आर्जन पनि बढ्छ र यस्ता आफूमा यस घटनापछि यस्ता घटनाहरू उहाँलाई आइपऱ्यो, बेचबिखनमा पऱ्यो भने यहाँको सञ्जाल नगरपालिका र सम्पूर्णलाई मायत नेपाललाई उहाँहरूले भन्न सक्नुहुन्छ। हामीहरूको समग्र रूपमा नगरपालिका सहयोग लिएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ।
अनि एउटा कुरा चाहिँ आजभोलि दिनदिनै बढ्दै गइराखेका घटनाहरू कस्तो छ भनेपछि वैदेशिक रोजगारीमा जाने थुप्रै मानिसहरू चाहिँ वैदेशिक रोजगारीकै क्रममा त्यहीँ गएर ठगिने गर्छन्, बेचिने गर्छन् र थुप्रै चाहिँ अब जुन मानिसहरू चाहिँ वैदेशिक रोजगारीमा गएका छन् तिनीहरूको घरमा चाहिँ ललाइ फकाइ गरेर बेचबिखनमा पर्ने गरेको वा विभिन्न प्रलोभनमा परेर उहाँहरूले चाहिँ अर्कै काम गर्ने गरेको र उहाँहरू जोखिममा पर्ने कामतर्फ अग्रसर भएको अवस्था चाहिँ आइराखेको छ। यी कुराहरूलाई न्यूनीकरण गर्नका लागि कसरी भूमिका खेल्नुहुन्छ?
यो वैदेशिक रोजगारमा जाने साथीहरूको समस्याको उसमा अब सबभन्दा पहिला त हाम्रो यो नगरपालिकामा हामीले चेतनामूलक कार्यक्रमको लागि यस्ता वैदेशिक रोजगारमा जाने महिला पुरुष जो पनि हुन्छ उहाँहरूलाई हामीले यस्तो चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न पाए अझ राम्रो हुने थियो। त्यस्तै फेरि अब वैदेशिक रोजगारमा जाने भनेर यहाँबाट गइसकेपछि त्यहाँ अनेकौँ शोषण एवं शोषण हिंसात्मक कुराहरू र श्रम शोषणमा पनि परिरहेको हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू र हाम्रो नेपाल सरकारले जुन नीति श्रम मन्त्रालयबाट हाम्रो हुन्छ कि कुन ठाउँबाट हुन्छ हाम्रो एकदम कागजातहरू भनौँ हाम्रो डकुमेन्टहरूलाई निमित्ता दिएर भनौँ नियमपूर्वक तयार
जुन चाहिँ हामी वैदेशिक रोजगारीमा जान्छौँ, वैदेशिक रोजगारीमा जाने क्रममा चाहिँ हामी आफ्नै देशबाट जाउँ, सर्वप्रथम त हामी आफ्नै देशबाट जाउँ र जाने क्रममा पनि हामी कुन कम्पनीमा जाने हो, हामीले के काम गर्ने हो, त्यो कम्पनी त्यो ठाउँमा छ कि छैन अनि हाम्रो स्यालेरी कति हो भन्ने कुराहरूलाई सबै कुराहरू जाँचबुझ गरेर चाहिँ जानुपर्छ भन्ने मान्यता तपाईँले बोक्नुहुन्छ है?
हजुर हजुर, आफ्नो देशमा हाम्रो नगर गाउँदेखि नै सबभन्दा पहिला आफ्नो कागजातहरू आफ्नो डकुमेन्टहरू केन्द्रदेखि लेभलमा कुन ठाउँमा जाने कुन कम्पनीमा जाने के काम हो त्यो पूर्व तयारी पूर्व आफूले अनुभव गरेर मात्रै वैदेशिक रोजगारमा जान र पठाउन एकदम आवश्यक देखिन्छ।
अनि अर्को विकृति चाहिँ कस्तो आइराखेको छ भनेपछि जस्तै श्रीमतीलाई डेरामा राखेर वैदेशिक रोजगारीमा जाने क्रम पनि बढ्दो छ र उहाँहरूमध्ये धेरैजना जोखिममा परेको अवस्था छ हो, त्यो कुरालाई हामीले न्यूनीकरण गर्नका लागि के गर्नुपर्छ? हाम्रो समाज कसरी सचेत हुनुपर्छ, हाम्रो घर परिवार कसरी सचेत हुनुपर्छ वा वैदेशिक रोजगारीकै क्रममा जाने क्रममा मानिसहरू चाहिँ कसरी सचेत हुन सक्छन्, त्यसका लागि तपाईँहरूले के गर्न सक्नुहुन्छ?
हो, हाम्रो हजुरहरूले भने जस्तै हाम्रो गाउँ समाजमा वैदेशिक रोजगारमा जाने पुरुष या महिला दिदीबहिनीहरूको डेरामा पनि बसेर जानुभएको छ र आफ्नै घरमा पनि बसिराख्नु भएको छ। उहाँहरूको मेन समस्या भनेको जोखिममा परिराख्नु भएको छ र यस्ता जोखिममा पर्ने कुराहरू हाम्रो गाउँ समाजमा धेरै चलि आइरहेको छ। यस्तो घटना समक्ष हामीहरू पनि पुगेका छौँ। हाम्रो टोल टोलमा छिमेक छिमेकमा यस्ता जोखिमका समस्याहरू छन्। यो जोखिमको समस्याको लागि सबभन्दा पहिला हामीले जनचेतना फैलाउनु पर्छ होइन, जनचेतना पनि फैलाउने त्यसको साथसाथै जोखिममा रहेका दिदीबहिनी सम्पूर्ण समाजमा रहेका दाजुभाइ जो पनि हुनुहुन्छ उहाँहरूलाई हामी के भन्न चाहन्छु भने सबभन्दा पहिला त आफूले राम्रो हुनुपर्छ होइन, आफू चेतनशील हुनुपर्छ। आफूले चेतना पाइसकेपछि अरू समुदायका दिदीबहिनीहरूलाई पनि यो कुराहरू आफूले सिकाउनु पर्यो होइन, जनचेतना फैलाउनु पर्यो। एउटा व्यक्तिको मात्रै गल्ती हुँदैन, त्यसमा कुनै महिलाहरूको मात्रै पनि गल्ती हुँदैन, पुरुषको पनि गल्ती हुन्छ, पीडक व्यक्तिबाट पनि यस्तो गल्ती भइरहेको छ।
गल्ती त दुइटैको हुन्छ तर हामीले आफूले चाहिँ सचेत रहनु पर्यो, महिला होस् या पुरुष होस्, बाल बालिका होस् या वृद्धा होस्, हामीले चाहिँ मानव बेचबिखन तथा ओसार पसारमा पर्न सकिन्छ भनेर पहिलेदेखि सचेत भइराख्नु पर्यो र हामी आफ्नै मान्छेबाट बढी जोखिममा पर्ने गरेका घटनाहरू पनि आइराखेका छन्।
हजुर हजुरले भने जस्तै हाम्रो गाउँ समाजमा महिला दिदीबहिनीहरू वा पुरुष दाजुभाइहरू एकदम जोखिममा पर्नु भएको छ र सबभन्दा पहिला आफूले सचेत हुनुपर्छ। मेरो व्यक्तिगत धारणा र मेरो संस्थाका धारणा के छ भने आफू राम्रो भए चाहिँ कसैले केही पनि गर्न सक्दैन र आफूले सक्रिय हुनु पऱ्यो, आफूले राम्रो हुनु पऱ्यो, आफूले निडर हुनु पऱ्यो, नजानेका कुराहरू आफ्नो साथीहरूलाई आफ्नो टोल छिमेकका राम्रो बुद्धिजीवीलाई सोध्नु पऱ्यो, त्यसपछि हामीले अगाडि बढ्नुपर्छ र राम्रो नराम्रो छुट्याइन्छ र आफ्नो अधिकारको लागि पनि आफूले लड्नुपर्छ र
जे हो सचेत गराउने क्रममा चाहिँ तपाईँहरू काम गरिराख्नु भएको छ।
हजुर सर,
अन्त्यमा चाहिँ यो मानव बेचबिखन तथा ओसार पसारलाई हामी कसरी न्यूनीकरण गर्न सक्छौँ जस्तो लाग्छ त, केही कुरा भन्नु जस्तो लागेको छ? यो रेडियो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूले चाहिँ के सिक्न सक्छन् त, हामी कसरी सचेत रहन सक्छौँ भनेर बुझ्नुपर्छ त?
मानव बेचबिखन तथा ओसार पसार न्यूनीकरण गर्नुको लागि सबभन्दा पहिला हामीले घरैबाट सुधार गर्नुपर्ने हुन्छ। आफ्ना घर परिवारमा आफ्ना बालबालिका महिला दिदीबहिनीहरूलाई हरेक घरका व्यक्तिहरूलाई आफ्नो घरको कुनै पनि निर्णय गर्नु छ, कुनै पनि कुराहरू छ, राम्रो नराम्रो जे पनि कुराहरू छ, हामी निर्णय गर्नको लागि सम्पूर्ण सदस्यहरूलाई चाहिँ सहभागी गराउनुपर्छ, निर्णय लिनुको लागि जानकारी गराउनुपर्छ। त्यसपछि हामीले वरपर जाने, कुनै समाजमा जाने, कार्यक्रममा जाने, त्यस्ता कार्यक्रममा पनि आफूलाई आफ्नो घर परिवारको सदस्य महिला होस् बालबालिका होस् सहभागिता गराउनुपर्छ, उहाँहरूले त्यहाँबाट पनि अनुभव प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै यो मानव बेचबिखन सम्बन्धी कार्यक्रमहरू होइन, जुन चित्रामूलक कार्यक्रम हो, यहाँदेखि हाम्रो जिल्लासम्म नगरमा, नगरदेखि जिल्ला माथि नेपालसम्म, माथि मालदेखि केन्द्रसम्म हाम्रो यस्ता कार्यक्रमहरू होइन आगामी दिनहरूमा पनि टोल टोलमा, छिमेक छिमेकमा चेतनामूलक कार्यक्रमहरू योभन्दा अझै बढी सञ्चालन गर्न पाइदिएको भएपछि, अझै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न पाइदिएको भएपछि समस्याहरू पनि न्यूनीकरण हुन्थ्यो। र सिमूलक तालिमहरूमा पनि जसरी आज हामीले सात दिने तालिम त सञ्चालन गऱ्यौँ, यस्ता पीडित प्रभावित महिला दिदीबहिनीहरू हामी हाम्रो गाउँठाउँमा धेरै हुनुहुन्छ, उहाँहरूलाई बिस्तारै आयोजनमा यस्ता कार्यक्रमहरूमा समावेश गर्न पाए पनि राम्रो हुन्थ्यो। र सिमाना क्षेत्रमा पनि हाम्रो जसरी सशस्त्र प्रहरी वर्गको हाम्रो यहाँको सुरक्षा कर्मी हुनुहुन्छ, उहाँहरूको पनि सीमा क्षेत्रमा हाम्रो ड्युटी भइदिएको भए पनि राम्रो हुन्थ्यो। र त्यसपछि यो बिट राख्ने कुराहरू पनि छ होइन, त्यसमा पनि हाम्रो महाकाली नगरपालिकाको झुलुङ्गे पुलमा दुई तिन ठाउँमा यस्ता बिटहरू भइदिए पनि हाम्रो राम्रो हुन्थ्यो,
सजिलो हुन्थ्यो र हामीले आफैले सचेत हुनुपर्छ। र पहिला पहिला भन्ने गरिन्थ्यो हामी मानव बेचबिखन भन्ने बित्तिकै चाहिँ भारतमा यौन प्रजननका लागि बेच्ने गरिन्छ भनेर, तर अहिले चाहिँ विभिन्न अरू कारणहरू पनि छन्, मान्छेको अङ्ग प्रत्यारोपण गर्ने जस्ता कुराहरू आइराखेका छन्, यी कुराहरूले पनि जोखिममा पर्न सकिन्छ, महिला मात्रै होइन बालबालिका वृद्धा मानव जाति नै अहिले बेचबिखनमा पर्न थालेको छ, जोखिममा पर्न थालेको छ। र यसै गरेर अब भारतमा मात्रै नभएर नेपालभित्रै पनि मानव बेचबिखन भइराखेको छ, हाम्रै यही महाकाली नगरपालिकाभित्रै पनि मानव बेचबिखन भइराखेको छ भन्ने कुराहरूप्रति हामीले सचेत रहँदै आगामी दिनहरूमा चाहिँ हामीले यस्ता कुराहरू न्यूनीकरणका लागि हामीले आफ्नो गाउँ घरबाटै नै यस्ता कुराहरूलाई विचार गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ है।
हो सर, हाम्रो यो मानव बेचबिखन तथा सरपसार नियन्त्रण कार्यक्रम हाम्रो गाउँ स्तरै, हाम्रो टोलदेखि जिल्लादेखि केन्द्रसम्म हाम्रो यो चलिरहेको छ, एउटा ठुलो षड्यन्त्र छ। यो क्षेत्रलाई कम गर्नको लागि हामीले सम्पूर्ण यहाँका राजनीतिक दल, महिला संस्था, सम्पूर्ण समाजसेवीहरूले लागि पर्ने अवस्था रहेको छ। र यसमा सकेसम्म हामीले जसरी पनि हुन्छ आफू सक्रिय हुने, समाज गाउँठाउँको मान्छेलाई पनि सक्रिय गराउने, नगरपालिकामा के कार्यक्रमहरू आएको छ त्यो पनि टोल टोलमा कार्यक्रममा हाम्रो जानकारी गराउने, र टोल टोलबाट यस्ता समस्याहरू आइसकेपछि त्यसलाई कसरी अगाडि बढाउने, कसलाई पुनर्निर्माण पुनर्स्थापना गर्ने, जिल्लादेखि नगरदेखि जिल्लासम्म, जिल्लादेखि केन्द्रसम्म हाम्रो नेपाल सरकारको पनि एउटा यसमा महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने मलाई लाग्दछ।
हजुर, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद।
यो कुराकानी सँगसँगै कार्यक्रम रेडियो घुमेको आजको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ आफ्ना सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुगलाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
ल त आदरणीय श्रोताबिन, कार्यक्रम रेटिघुमीमा हामी अर्को हप्ता नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्रविधिमा साथ दिइराख्नुभएका प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदीप जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।